پھر کسی شخص کے ذہین و سیرت کو اگر اس کے حلقے احباب کا جائزہ لینے سے جانچا جا سکتا ہے تو آئیے دیکھیے کہ اس عربی نوجوان کے دوست کیسے لوگ تھے۔ غالباً سب سے گہری دوستی اور سب سے بے تکلفانہ رابطہ حضرت ابو بکر رضی اللہ عنہ سے تھا۔ ایک ہم عمری، اوپر سے ہم مزاجی، اس نوجوان کے دوستوں میں ایک شخصیت حکیم بن حزام کی تھی جو حضرت خدیجہ کے بھتیجے تھے، یعنی حضرت خدیجہ ان کی پھپھو تھی اور حرم کے منصب رفادہ پر فائز تھے، یعنی حرم میں خدمت کرتے تھے۔ اور ان کے بارے میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم کے ہجرت کرنے کے 8ویں برس تک ایمان نہیں لائے تھے، لیکن پھر بھی اللہ کے نبی ان سے بہت محبت کرتے تھے اور اسی محبت کے تحت ایک مرتبہ 50 اشرفیوں کا ایک قیمتی حلہ جو ہوتا ہے نا پہنتے ہیں خرید کر مدینہ میں آ کر پیش کیا، لیکن اللہ کے نبی نے قبول کیا اس شرط پر کہ میں اس کی قیمت دوں گا۔ یعنی بعض دفعہ لوگ آپ کو کوئی تحفہ پیش کرتے تھے تو آپ قبول کر لیتے تھے، لیکن پھر کہتے تھے کہ میں اس کی قیمت دوں گا، میں اس کا پیسے دوں گا۔ تو یہ حکیم بن حزام خود مسلمان نہیں تھے ابھی، لیکن آپ کی دوستی رہی۔ پھر حلقہ احباب کے ایک رکن دماد بن سلبہ ازدی تھے جو طبابت و جراحی کا کام کرتے تھے، یہ حکیم تھے۔ اس نوجوان کے حلقہ احباب میں کیا کوئی ایک بھی دو فطرت، پست ذوق، کمینہ مزاج آدمی دکھائی دیتا ہے؟ مکہ کے اشرار میں کسی کا نام اس فہرست میں ملتا ہے؟ یعنی کیا برے لوگوں سے آپ کی دوستیاں تھیں؟ ظالموں اور فاسقوں میں سے کوئی اس دائرے میں سامنے آتا ہے؟ یہ جو دماد ازدی نا، ان کا قصہ نہیں میں نے آپ کو سنایا انٹروڈکٹری لیکچرز میں، لیکن یہ بیسیکلی حکیم تھے۔ تو جب نبوت کا دور شروع ہوا اور آپ کی باتیں عام ہوئیں تو لوگ ابو طالب کے پاس آگے اور کہنے لگے کہ ہمیں لگتا ہے کہ تمہارے بھتیجے پہ کوئی اثر ہے۔ یہ ایسی بہکی بہکی باتیں کرتے ہیں، آج بھی لوگ کہتے ہیں یہ بہکے ہوئے ہیں، تو اس کا علاج کراتے ہیں، لگتا ہے اس کو کوئی بیماری ہے، کوئی جن آتا ہے، کوئی آسیب ہے۔ اس کے لیے انہوں نے یہ دماد ازدی کو بلایا تھا، یہ اپنے زوم میں بڑے معروف تھے، کہا کہ ان کا علاج کرو اور ہم تمہاری ٹیک کیئر کریں گے۔ تو جب یہ اکیلے میں بیٹھے تو اللہ کے نبی سے کہا، سناؤ بھتیجے، کیا تم، میں نے سنا ہے تم کہتے ہو میں نبی ہوں، کلامت ہے، کیا کلامت ہے، ذرا مجھے بھی سناؤ۔ تو اس پہ پھر نبی صلی اللہ علیہ وسلم نے ان کو سنایا تھا کہ نحمدہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ، یعنی اللہ کی تعریف ہے کہ حمد و ثنا بیان کی۔ تو اس پہ پھر اس کو اتنا اچھا لگا کہ اس نے 1 سے 2 اور پھر 3 بار سننے کی فرمائش کی اور آخر میں پھر کلمہ پڑھا۔ جب مکہ والے آئے پوچھے سناؤ بھائی اس کا علاج کر دیے، کہا اس کا نہیں، علاج تمہارا کرنے کی ضرورت ہے، وہ بالکل ٹھیک ہے۔ تو یہ وہی تھے کہ جو آئے تھے حکیم بن کر لیکن اسلام لے کر گئے اور خود ماشاءاللہ اپنا علاج کروا کر گئے۔ تو گویا کہ اس سے کیا پتہ چلا اس حصے سے کہ جو اچھے لوگ ہوتے ہیں نا ان کے دوست بہت اچھے ہوتے ہیں، اور اچھے لوگ جو ہوتے ہیں وہ شادیوں کے لیے اچھی عورتوں کا انتخاب کرتے ہیں، اور آف کورس اگر لڑکیاں یا عورتیں ہیں تو پھر ان کے گھر والے یا وہ اپنے لیے اچھے رشتوں کا انتخاب کرتی ہیں۔ اس حصے میں آپ کے میرے لیے یہ بات ہے۔ اور ایک اور بات جو ابھی تک پڑھا اس کے اندر کیا ہے کہ ماحول کتنا بھی برا ہو، آپ کے اندر سچائی ہے، اگر آپ فطرت پہ ہیں تو انشاءاللہ تعالی وہ ماحول آپ کا کچھ نہیں بگاڑے گا۔ پھر دیکھیے کہ یہ یکتا زمانہ ہے، نوجوان گھر بار کی دیکھ بھال، تجارت اور دنیا کے معاملات کی اتنی مصروفیات سے فارغ ہو کر جب کبھی کوئی فرصت کا وقت نکالتا ہے تو اسے تفریحات اور عیش کی چیزوں میں صرف نہیں کرتا، اسے گلیوں میں پھرنا، اب یہ مشکل لفظ ہے نا تو میں اس کا آسان کر رہی ہوں، آپ کا فرض کیا بنتا ہے بک میں لکھ لیں، اب میں کہوں گی اسے کوچا گردی میں، تو کوچا گردی کیا، گلیوں میں پھرنا، ٹھیک ہے؟ تو میں کوشش کروں گی لفظوں کو ریپلیس کروں، آپ بک پہ اپنے طور پہ لکھ لیجیے گا، اسے گلیوں میں پھرنے اور محفلوں کی رونق اور خوش گپیوں میں نہیں کھپاتا، یہی 3 کام عام لوگ کرتے ہیں نا، بیکار وقت ضائع کرتے ہیں، اسے سو سو کر اور غفلت میں بیکار پڑے رہ رہ کر بھی نہیں گزارتا، بلکہ سارے ہنگاموں سے کنارہ کر کے اور سارے مشغلوں کو ایک سائڈ پہ کر کے حرا کی تنہائیوں میں خدا واحد کی عبادت اور اس کا ذکر اپنی پاک فطرت کی رہنمائی کے مطابق کرتا ہے۔ یعنی اتنی انٹرٹینمنٹ ہے ارد گرد اور آپ تنہائی میں جا کر عبادت کرتے ہیں۔ کائنات کی گہری حقیقتوں کو اخذ کرنے کے لیے اور انسانی زندگی کے غیبی رازوں کو پا لینے کے لیے عالم انفس اور اخلاق آفاق، انفس کہتا اپنی ذات، یعنی اپنے اندر غور کرنا، اور آفاق کے کائنات پہ، یعنی غور و فکر کرتے تھے، تدبر کرتے تھے، اور آفاق میں غور و فکر کرتا ہے، اور اپنی قوم اور اپنے قوم کے بچوں کو ابنائے ابنا یعنی بیٹے ابن سے کو اخلاقی پستیوں سے نکال کر فرشتوں کے مرتبے پر لانے کی تدبیریں سوچتا ہے، ملکوتی کے ملک سے فرشتوں والی خوبیاں، یعنی ان کو گناہوں سے پاک کرنا چاہتے ہیں۔ جس نوجوان کی جوانی کی فرصتیں اس تحنس میں صرف، تحنس کس کو کہتے ہیں، पता है आपको तहन्नुस क्या होता है? मुहन्नसात कौन होते हैं? चलिए आपका काम है ये ढूंढ के लिए। इसमें उर्दू का एक लफ्ज़ हम बोलते हैं, ज़रा सी शुस्ता उर्दू में बोलते हैं, लेकिन आपने इसको ढूंढ के आना है। यहाँ मैं इसका खुलासा कर देती हूँ कि जिस नौजवान की जवानी की फुर्सतें इस तहन्नुस में सर्फ हो रही हों, क्या इसकी फितरत के बारे में इंसानी बसीरत कोई राय कायम नहीं कर सकती? चारों तरफ गंदगी है, लेकिन ये शख्स अपने आप को सबसे अलग थलग रख के अपने रास्ते पे चल रहा है, तो क्या ऐसे शख्स के किरदार पे किसी को बात करने का मौका मिल सकता है? नहीं हो सकता। होने वाला आखिरी नबी इस नक्शे ज़िंदगी के साथ कुरैश की आंखों के सामने और इनके अपने ही मक्की माशरे की गोद में पलता है, जवान होता है और पुख्तगी के मर्तबे को पहुँचता है। क्या ये नक्शा ज़िंदगी बोल बोल कर नहीं बता रहा कि ये एक इंतहाई ही गैर मामूली अजमत रखने वाला इंसान है? क्या इस उठान से उठने वाली शख्सियत के बारे में ये राय कायम करने की कुछ भी गुंजाइश किसी पहलू से मिलती है कि नाउज़ु बिल्ला ये किसी झूठे और फरेबी आदमी का नक्शा होगा? बताइए, क्या ये कोई ऐसा मर्द है जो अपने लिए ओहदे तलब करता है? क्या ये मुफादात का फ़ायदों का बंदा है? क्या ये खुद गर्ज बंदा है? ये अल्लाह के नाम को कारोबार बनाकर अपनी दुकान चमकाने वाला क्या कोई सौदागर हो सकता है? यानी अल्लाह के नबी ने दीनदारी को दुकानदारी नहीं बनाया, हरगिज़ नहीं, हरगिज़ नहीं। खुद कुरैश ने इसे सादिक व अमीन, दानव हकीम और पाक नफ्सो बुलंद किरदार तस्लीम किया और बार बार तस्लीम किया। इसके दुश्मनों ने इसकी ज़हनी और इखलाकी अजमत की गवाही दी और सख्त तरीन कशमकश करते हुए दी। दाई बरहक के नक्श ज़िंदगी को खुद कुरान ने दलील बना के पेश किया, वलकद लबिस तफीक उमरा मिन कबल ही अफला ताकिलून। आपके ऊपर जब लोग एतराज़ करते थे तो आप आगे से ये कहते थे, और अलबत्ता तहकीक, मैं तुम्हारे बीच में एक उम्र से रह रहा हूँ। 40 साल एक लंबी उम्र होती है नबूवत से पहले की। क्या तुमने मेरे अंदर कोई ख़राबी देखी, मेरे किरदार में, अखलाक में, मेरे मामलात में? अफला ताकिल, नकल नहीं इस्तेमाल करते। तो जब 40 साल तक मैंने झूठ नहीं बोला तो क्या अब इतना बड़ा झूठ बोल दूंगा कि सबको छोड़कर एक अल्लाह को मान लो? तो पता क्या चला कि किरदार बहुत बड़ी गवाही होता है। लेकिन अपनी कौम का ये चमकता हुआ हीरा जब नबूवत के मनसब से कलमा हक पुकारता है तो ज़माने की आंखों का रंग बिल्कुल बदल जाता है। यानी लोग जो भी उससे इतनी मोहब्बत कर रहे थे, मान कमानी अचानक फौरन बदल जाता है। और इसकी सदाकत व दयानत और इसकी शराफत व निजाबत की कदर व कीमत बाजार वक्त में यकायक गिरा दी जाती है। यानी लोगों की राय आपके बारे में बदल गई। कल तक जो शख्स कौम का माया नाज फर्जंद था, आज वो इसका दुश्मन और मुखालिफ और इसके लिए बायस नंग गर्दाना जाता है। यानी लोगों को अब आर आती थी कि ये शख्स हमारी कौम में से है, हमें शर्म आती है लोगों को बताते हुए कि ये हमारे बुतों को बुरा कहता है और खुद को नबी कहता है। कल तक जिसका एहतराम बच्चा बच्चा करता था, आज वो एक एक कदरदान की निगाहों में मबगूज़, यानी जिससे बुगज रखा जाए, ठहराया जाता है। वो शख्स जिसने 40 साल तक अपने आप को सारी कसवटियों पर खरा साबित करके दिखाया, यानी ज़िंदगी के हर मैदान में और हर मेज़ान में आप सच्चे साबित हुए थे, तौहीद नेकी और सच्चाई का पैगाम सुनते ही सिर्फ याने कुरैश की निगाहों में खोटा सिक्का बन गया। ये जो सिर्फ याने कुरैश है, यानी कुरैश के जो बड़े बड़े थे, सरदार थे, जो उस वक़्त अपने आप को बहुत कुछ बनाते थे, खोटा वो ना था बल्कि सर्राफों की अपनी निगाह में टेढ़ थी और इनके अपने मेयार गलत थे। सर्राफ कौन होता है आपको पता? मनी एक्सचेंजर। नो, हम लोग अक्सर सुनार को सर्राफ कहते हैं। देखिए, सर्राफ कह सरफ या सरीफू क्या है, चले गर्दान ग्रामर में क्या होता है, सरफो नहव, तो सरफ क्या है, दराबा दराबू दराबा दराबती दरावतु, गर्दान में ये होता है जो मैं हाथ से कर रही हूँ इधर से उधर। तो मनी ये डॉलर है, इसको पाउंड में बदल दो, पाउंड है इसको क्रोन में बदल दो, तो सर्राफ चेंज करता है। हमारे मुल्क में बाद हद तक जो सुनारों को भी कह दिया जाता है, क्योंकि वो भी सोने को चेंज करते देते लेते हैं। तो यहाँ मुराद क्या है कि ये लोग अपने वक्त के बड़े मारूफ लोग थे, इनको सबका पता था, लेकिन इन्होंने अल्लाह के नबी को ठीक नहीं पहचाना, इन्होंने उनकी कीमत नहीं पहचानी। ये आप आज की जबान में कह लें कि पाउंड के तो एक एक पॉइंट के गिरने चढ़ने को देखते थे, लेकिन नबी सल्लम के किरदार की कीमत न लगा सके। क्या कुरैश की आंखें इतनी अंधी थी कि वो माहौल की तारीखियों में जगमगाते हुए एक चांद की शान नहीं देख सकती थी? क्या बालश्तियों की महफिल में वो ऊंचे अखलाकी कदरों कामत रखने वाले एक जईम को नहीं पहचान सकते थे? क्या कूड़े के अंबार में पड़ा हुआ मोतियों का एक हार। अब यहां आप अगर हाईलाइट करें ना बस इतने हिस्से को, कूड़े के अंबार में पड़ा हुआ मोतियों का हार कौन है? मोहम्मद रसूलुल्लाह, मुहसिन इंसानियत सल्लल्लाहु अलैहि वसल्लम। क्या इनको अलग महसूस नहीं होता होगा? क्या खारो खस यानी कांटों, क्या कांटों के हजूम में गुलदस्ता शराफत व अजमत इनसे अपनी कदरों कीमत ना मनवा सका होगा? नहीं नहीं, कुरैश खूब पहचानते थे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम क्या हैं, मगर उन्होंने जानबूझकर आंखों पर पत्थर रख लिया। मुफाद और तासुबात ने इनको मजबूर किया कि वो आंखें रखते हुए अंधे बन जाएं, क्योंकि कुरान में अतवालहुमायुनुल्लायुबसिरुना बिहा सूरत अल आराफ की आयत 179 है, आंखें थीं लेकिन देखते नहीं थे। और जब कोई आंखें रखते हुए अंधा बन जाता है तो इससे बड़ी बड़ी मुसीबतें और तबाहियां रूनमा होती हैं। आपका क्या ख्याल है कि कुरैश जिन्होंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से फ़ायदा नहीं उठाया था उनको अल्लाह के नबी की खूबियों का नहीं पता था? पता था, लेकिन वजह क्या है? तासुब। हमारी जमात से नहीं, हमारे गिरोह से नहीं, हमारे गांव से नहीं, हमारी मस्जिद से नहीं, हमारे मसलक से नहीं। तो आज भी याद रखिए, बहुत सारे लोग वो दूसरों की खूबियों और उनके अच्छाइयों के गवाह हैं, दिल उनके मानते हैं, लेकिन वो उनसे फ़ायदा क्यों नहीं ले पाते ख़ास तौर पे सामने आमने? क्योंकि आर आ जाती है, ये तो हमारे मसलक से नहीं है, ये तो हमारी जमात से नहीं है, हमारे गिरोह से नहीं है। तो पता क्या चला कि जब कोई बंदा फ़ायदा ना लेना चाहे तो उसके पीछे बहुत बड़ी वजह तासुब होता है। अपने दिल को खुला करके अगर आप किसी भी इंसान को देखें तो आपको उसकी असल नजर आती। आज भी ज्यूज, क्रिश्चियन, बल्कि दुनिया के हर मजहब के वो लोग जो ओपन हार्टेड हैं, खुले दिल के लोग हैं, वो नबी सल्लम की अजमतों के कायल हैं। तो ये कैसे हो सकता है कि जहां आप बैठे थे, जिस शहर, जिस गली मोहल्ले में आप 40 साल से रहते थे, वो ही ना आपको पहचाने? वो कहते हैं जाने ना जाने, गुल ही ना जाने, बाग तो सारा जाने हैं। कभी ऐसे हुआ कि आप क्या हैं, आपकी आदत क्या, आपके घर वालों को ना बताओ, बाहर वालों को बताओ? इज इट पॉसिबल? नामुमकिन है। करीब रहने वालों को तो ज्यादा पता चलता है, तो फिर माने क्यों नहीं? आइए अब उसकी वजूहत पढ़ते हैं कि कुरैश के वजूह मुखालफत, यानी आपकी जो मुखालफत उन्होंने की, फिर उसकी वजूहत क्या थी। आज अगर किसी तरह मुशरिकीन मक्का से बात कर सकते तो इनसे पूछते कि तुम्हारे खानदान के इस चश्मो चिराग ने जो दावत दी थी वो फी नफसे ही क्या बुराई की दावत थी? यानी ये क्वेश्चन किया जा सकता है कि बताओ जो इस नबी ने दावत दी थी उसमें बुराई क्या थी? क्या इसने तुमको चोरी और डाके के लिए बुलाया था? क्या इसने तुम्हें जुल्म और कत्ल के लिए पुकारा था? क्या इसने यतीमों और बेवाओं और कमजोरों पर जिफाएं यानी जुल्म ढाने की कोई स्कीम पेश की थी? क्या इसने तुमको बाहम लड़ाने और कबीले कबीले में फसाद डलवाने की कोई तहरीक चलाई थी? क्या इसने माल समेटने और जायदाद बनाने के लिए एक जमात खड़ी की थी? नहीं था ना ये सब? तो फिर आखिर तुमने इसके पैगाम में क्या टेढ़ापन देखा? इसके प्रोग्राम में कौन सा फसाद महसूस किया? क्यों तुम परे बांध कर इसके खिलाफ उठ खड़े हुए? है ना सवाल? ये बात तो आज हम वैसे भी पूछ सकते हैं कि जाओ तुम नबी की सीरत और उनका किरदार और उनकी तालीमात पढ़ो, जाओ ये कुरान ले जाओ और घर जाके पढ़ो, हदीसें पढ़ो और निकाल के लाओ जरा क्या चीज़ें हैं जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने इंसानियत के खिलाफ बताई हैं और उसके हक में बताई हैं। क्या ये कॉन्फिडेंस आज मेरे आप में है कि हम दूसरों को कह सकें कि जाओ हमारा दीन पढ़ो, सीखो, सुनो और इसमें से जो बात तुम्हें आज इंसानी असूलों के खिलाफ या दुनिया के जो मंशूर हैं उनके खिलाफ दिखती है तो उसको लाओ? कोई नहीं दिखा सकता, नो वन कैन शो। हमारा दीन ऐसा है, जैसे शुरू शुरू में हमारी जब क्लासेस ऑनलाइन आने लगी पेलटॉक पे, क्योंकि पहले तो घरों में आम पढ़ते थे, तो कुछ लोगों ने डराया कि नेट पे जा रही हैं क्लासें और पता नहीं कौन कौन सुनेगा, क्या होगा। अल्हम्दुलिल्लाह उसमें भी दिल में कोई शक नहीं था और अल्लाह फितनों से, आजमाइशों से और बड़े बुरे बोल से बचाए। आज तक सारी चीज़ें नेट पे जाती। मैंने कहा कि कॉन्फिडेंस है कि जो है वो सच है, ना हम कोई कॉन्फ्रेसिस कर रहे हैं, ना कोई हमारे अंदर कोई साजिशें चल रही हैं कि कोई और बाहर का बंदा ना सुन ले, अच्छा किसी को पता ना चले, फ़ायदा जिसने लेना ले ले, हमें क्या। आज भी लोग बहुत कुछ छुपाते हैं, लेकिन मैं अक्सर सोचती हूँ कि पता नहीं ये बात सुन के कोई बाहर से कहाँ से कोई बंदा ले। और ऐसी ऐसी फिर मुझे कभी कभी फीडबैक आते हैं आप लोगों को, यहाँ बैठ के जो हमें पढ़ रहे हैं ना, आप तो मुझे यहाँ दिख रहे हैं, मैं आपको दिख रही हूँ, यकीन करें इस वक्त भी कुछ ऐसे लोग होंगे जो अपने दूर जगहों पे बैठ के इनको पढ़ें और वो बात में जो वो नुकता निकाल के भेजते हैं, मेरा दिल खुश हो जाता है। मैं कहती हूँ वाह, जिसने फ़ायदा लेना है उसने ले ही लेना है, और कोई यहाँ बैठ के नहीं लेता। तो ये बात ना सोचिए कि लोगों को हक नजर नहीं आता। नबी सल्लल्लाहु अलैहि वसल्लम का किरदार बड़ा खूबसूरत था, तो क्यों ना माने, क्योंकि उनके दिल में तासुब था। मैं ना मानूं, लिख लें, मैं ना मानूं, जिस बंदे के अंदर मैं है ना, ना उसको दवा असर करती है ना दुआ असर करती है। ये किसी ने चंद दिन पहले एक स्लाइड भेजी थी कि जिसमें मैं है, मैं, आई एम ईगो, मैं बड़ी काबिल, मैं बहुत बड़ी, मैं बहुत पढ़ी लिखी, आप उसके लिए दुआएं कर लें या उसको कोई दुआ दे दें या दवाएं खिला दें या दुआएं खिला दें, कोई फायदा नहीं होना। इसका इलाज आजजी है, जब तक खुद वो बंदा अपने आप को छोटा ना समझे। कुरैश को जिस चीज़ ने जाहिलियत के फासिद निज़ाम के तहफ्फुज़ और तब्दीली की रोह में रुकावट पर अंधे जुनून के साथ उठा खड़ा किया, वो ये हरगिज़ ना थी कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के फ़िक्रो किरदार में कोई रखना था, यानी कोई ऐब था, नक्स था, या आपकी दावत में कोई ख़तरनाक मुफसदा था, फसाद फैलाने वाली चीज़। यानी नबी सल्लल्लाहु अलैहि वसल्लम ये तो नहीं कहते थे ना कि मक्का की गलियों में जाके गोलियाँ बरसाओ, ऐसा तो कुछ नहीं था। यह आपकी तहरीर जाहली तमद्दुन को पस्ती की तरफ ले जाने का जरिया बनती दिखाई दे रही थी, बल्कि वो चीज़ सिर्फ मुफाद परस्ती थी। इसको हाईलाइट करें, आज भी बहुत सारे दीनदार दूसरे दीनदार को बदनाम जो करते हैं, डिस्करेज करते हैं लोगों को उनकी बात सुनने और उनकी तरफ जाने से, वो मुफाद परस्ती होती है। एक दफ़ा लोग वहाँ चले गए तो फिर हमारे पास तो वापस नहीं आएंगे, उधर पता नहीं रहते हैं कि नहीं रहते, क्योंकि कल तक अंधों में काने राजे थे, कल तक लोगों ने सिर्फ देखा ही ये था, अब जब इन्होंने इससे ज़्यादा देख लिया तो फिर ये हमारे पास नहीं आएंगे। ये सोच बहुत सारे लोगों को दूसरे दीनदारों के खिलाफ कर देती है। कुरैश साल हर साल के जमे हुए अरबी माशरे के सांचे में अपने लिए ऊंचे मुकामे की आदत हासिल कर चुके थे। इज इट ट्रू? नबी सल्लम तो उनके घरों में पैदा होने वाला एक बच्चा था। कुरैश तो मज़हब के नाम पे कितने साल से मक्का में जमे हुए थे, काबा की खिदमत, हाजियों को पानी, रिफादा, कहीं सत्तू घोल रहे, कोई चाबी रख रहा है, कोई जमजम के कुएं का टेक केयर रहा है, तो शहर में तो फैला हुआ नाम कुरैश का ही था। सच्ची बात है, अब उसके अंदर एक छोटा सा नाम उठता है, अब उनको क्या लगता है कि हम तो इतने ऊंचे मुकाम के, हम इस शहर में बैठे हुए इतने साल से हर जगह हमारा नाम चलता है, तमाम सियासी और मजहबी मनासिब उनके हाथ में थे, इकतसादी और कारोबारी लिहाज से इनकी सरदारी का सिक्का रवा था, पूरी कौम की चुदराहट इन्हें हासिल थी। इनकी ये चुदराहट इसी मजहबी और तमदनी और माशर्ती सांचे में चल सकती थी जो जाहिली दौर में इस्तवार था। ये नोट कीजिए, उनका दौर चल ही इसलिए रहा था कि इर्द गिर्द में जहालत थी। अगर वो शौरी और गैर शौरी तौर पर मजबूर थे कि वो अपनी चौधराहट का तहफ़ुज़ करें, तो फिर वो इस पर भी मजबूर थे कि जाहली निज़ाम को भी हर हमले और हर तनज़ुल यानी गिरने से, तबाही से बचाएं। कि उनको पता था कि इस शख्स के साथ जो इल्म आ रहा है या इस शख्स की ज़ुबान से जो पैगाम आम हो रहा है, तो इससे लोगों की जो हालत दूर हो जाएगी, सारे पढ़ने लग जाएंगे, सबको ही पता चल जाएगा कुरान क्या कहता है, सबको पता चल जाएगा बुखारी में क्या है, तो फिर हमारे पास कौन आएगा? मोनोपोली का लफ्ज़ सुना होगा आपने इंग्लिश में, चंद लोगों के हाथ में कोई चीज़ रहे उसके बाद सारे उसके पीछे। मैंने अपने हस्बैंड से कहा, ये एप्पल कंपनी इतनी महंगी क्यों है, एप्पल फ़ोन भी महंगा, एप्पल ऐप फलान ऐप ऐप सब जानते हैं। उन्होंने कहा, क्योंकि उनकी मोनोपोली है, एक एंड्रॉयड नाम है, एक एप्पल है, एंड्रॉयड के 10 वर्जन है, सैमसंग ले लीजिए, क्यू फोन ले लीजिए, इची बिची एच टी, जितने भी दुनिया में फैले हैं, एप्पल एक ही है, और ये अपनी वो जो कह लीजिए कि टेक्नोलॉजी ये दूसरे को नहीं देते, आप इनका कॉम्पिटिटर ही कोई नहीं है, तो दुनिया में तो इट्स फाइन, क्वालिटी भी देते हैं, इसमें भी गहरा नहीं। दीन के नाम पे जब कोई अपनी मोनोपोली रखता है ना, तो उसका एक ही तरीका है कि लोगों को जाहिल रहने दो। अब एप्पल कंपनी सबको ये नुस्खे देने लग जाए कि एप्पल फोन और एड पैड और फुला फुला चलता कैसे, और तुम हमारे कोड ले लो और ये कर दो और तुम्हें हम अपना डाटा दे दें, तो उनका कौन रहेगा, लोग अपनी बनाएंगे। ये सिस्टम जो है ना, ये दीन को आज भी बहुत नुकसान दे रहा है। लोग अपनी अथॉरिटी चाहते हैं, सियासत, चुदराहट, हमारी लीडरशिप, सियासत, हम सदर, हम फुलां, हम मशीर, हम फुलां फुलां। और अल्लाह के नबी तो इतने सीधे से थे, वो सबको सब बातें बता देते थे, क्योंकि अल्लाह का दीन किसी एक बंदे के लिए तो है नहीं, लिहाजा इस वजह से वो नबी सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ थे। कुरैश जहाँ सियासी और माशर्ती लिहाज से चौधरी थे, अब ये सारे चौधरियों से मायूसी में आपके चेहरों पे देख रही हूँ, कुछ लोग एक दूसरे को देख के हंस रहे हैं, और मुझे ये चंद दिन पहले पता चला है कि ये चौधरी कौन होते हैं। सच्ची बात है, मुझे ना पता चलता अगर कोई अपनी जात के नाम के साथ ये ना कहता, अगर चौधरी होता तो ऐसे करता। तो मैंने कहा ये चौधरी क्या होता है, तो फिर उन्होंने मुझे बताया जो आप सबको पता है, लेकिन बाहर वालों को ना ही बताएं तो अच्छा। मैंने क्या करना है, देखे जरा ये मुझे किस काम में लगाने लगी है। मुझे तो बस शेखों का पता था, क्योंकि मैंने अपने इर्द गिर्द सिर्फ शेख ही देखे हैं। बेकार बातें हैं ये सारी। ऊंची जात अल्लाह की, इन्ना अकरमकुम इंदल्लाह अतकाकुम। तो ये चौधरी का लफ्ज आप काट दें बेशक, मुझे कोई इतराज नहीं, लेकिन उन्होंने इज्जत दी है बेसिकली। मेरे जिम्मे चौधरी है, जो बच्चा छोटा है वो नहीं जरा ऐसे सूटेड बूटेड और वो कलफ वाले कपड़े पहन के आए ना तुम्हारे घर में, वो चौधरी साहब आ रहे हैं, बस मुझे इतना पता है, वरना इससे ज्यादा मुझे नहीं पता कि चौधरी क्या होते हैं। तो यहाँ भी असल में इन्होंने उसी सेंस में लिखा हुआ है, मुझे लगता है किताब लिखने वाले को भी नहीं पता, इसलिए आप उनसे भी ना नाराज होना। बहरहाल यानी बड़े बने हुए थे, बड़ाई का एक एहसास था। कुरैश जहाँ सियासी और मशरती लिहाज से बड़े बने हुए थे, वहाँ वो अरब के मुशरिकाना मजहब के पुरोहित मजहबी स्थानों, मजहबी स्थान का होता है जहाँ जाके बुतों के आगे ये अपने चढ़ावे देते थे, ये मुहन्नत और मुजावर उनके खिदमतगार हैं, यानी वहाँ मजहबी स्थानों के खिदमतगारों और तमाम मजहबी अमूर के ठेकेदार भी थे। ये मजहबी ठेकेदारी सियासी और माशरती चुदराहट की भी पुश्तबान थी, यानी उनकी मददगार थी, और बजाय खुद एक बड़ा कारोबार भी थी। इसके जरिए सारे अरब से नजरें और न्याजे और चढ़ावे खिंचे चले आते थे। इसकी वजह से इनकी दामन बोसियां होती थी, यानी तारीफें करते थे एक दूसरे से, प्यार करते थे इस बुनियाद पे। इसकी वजह से इनके कदमों को छुआ जाता था। मजहब जब एक तबके का कारोबार बने, इसको हाईलाइट कीजिएगा, ये बहुत खूबसूरत जुमला, मजहब जब एक तबके का कारोबार बन जाता है तो इसकी असल रूह और मकसदियत को बालाए ताक रख दिया जाता है, यानी मकसद पीछे रह जाता है, और गुनागु रस्मियात यानी बहुत सारी रस्मों का एक नुमाइशी जादू या तिलसम कायम किया जाता है, असूली तकाजे फरामोश हो जाते हैं, और मजहबी कारोबारियों की अपनी बनाई हुई एक शरीयत आहिस्ता आहिस्ता नशोनुमा पा जाती है। ऐसा है आज? बिल्कुल है, मानिए लोगों ने अपना एक माइंडसेट बनाया हुआ है, उससे इधर से उधर नहीं होते इल्ला माशाल्लाह। माकूलियत खत्म हो जाती है, अंधी अकीदतें और फजूल वहम हर तरफ छा जाते हैं। इस्तदलाल यानी किसी चीज की दलील तलब करना गायब हो जाता है। आज लोग दलील तलब करते हैं किसी काम की, कोई रसम, कोई इबादत, कोई नेकी बदी को पूछे तो कोई मांगता है कि इसकी दलील किधर है, जरा पूछिएगा लोगों से। जज्बाती हैजानात अकल का गला घोंट देते हैं, यानी सिर्फ इमोशनलिज्म है दीन के नाम पे। मजहब का अवामी और जमहूरी मिजाज काफूर हो जाता है, यानी रुख्सत हो जाता है। मजहब में अवामियत यानी पब्लिक के अप्रोचेबल होना नहीं रहता, ठेकेदार तबके का तहक्कुम मुआशरे के सीने पे सवार होता है, यानी लीडर्स के हाथ में पूरा मुआशरा आ जाता है। हकीकी इलम मिट जाता है, हवाई बातें मकबूले आम हो जाती हैं। हवाई बातें क्या हैं? अल्लाह के नबी नूर थे, अल्लाह के नबी का साया नहीं था। कितनी दफा आपने सुनी ये बात कि अल्लाह के नबी का साया नहीं था? एक भी किताब की कोई बात कहीं आपने पढ़ी कि अल्लाह के नबी का साया नहीं था? ये किसी दौर में किसी अल्लाह के बंदे ने ये जुमला लिखा होगा, जो रस्मन या मुहावरतन हम कहते हैं ना, हाय फलां बाप के साये से महरूम हो गया, हाय दादा का साया चला गया, ये बात किसी गरीब ने लिखी थी किताब में कि अल्लाह के नबी के ऊपर किसी का साया ही नहीं था? तो लोगों ने उससे क्या समझा, आपका अपना साया नहीं था। फिर अकल आई, ओ अच्छा हाँ, साया तो जमीन में गिरता है, तो जमीन पे साया नबी का, ये तो बेदबी होगी, जैसे कुरान नीचे पड़ा हो तो बेदबी है, तो इसका अंदर कि नबी का साया नहीं था क्योंकि साया बेदबी। साया बड़ी चीज़ है या पेशानी? अपनी पेशानी मट्टी में रखता था, सजदे करता, खड़ा होता, उसका तो एक एक जिसम कांग अल्लाह के रास्तों में तकलीफ दिया गया, खंदक के मौके पर उसने तो अपने जिसम पर मट्टी भी मली हुई थी, तो क्या वो बेदबी थी? फिर तो नबी जमीन पर भी ना चले। कहां से इतकादात बनते हैं? मैन मेड वर्जन ऑफ दीन इसी किस्म का होता है, लिहाजा ऐसी चीजों की जरूरत नहीं होती, हवाई बातें होती हैं, दलील से बात करें। बाज लोग कहते हैं नबी सल्लम खतना किए हुए पैदा हुए, भाई इससे क्या लगे आपको? आपने सुना कि अब्दुल मुत्तलिब ने आपका सातवें दिन खतना करवाया, इससे क्या फर्क पड़ेगा? जरा इमेजिनेशन में लाइए कि आज नबी सल्लम को एक सुपर ह्यूमन पेश किया जा रहा है, इस वजह से ऐसी चीजें ना करें। वो कहेंगे चाम बच्चों की तरह आपका खतना हुआ, ये तो बड़ी बुरी बात है। तो क्या आम बच्चों का खतना करना कराना कोई बुरी बात है? नहीं, सुन्नत है। हजरत इब्राहिम ने अपना खतना खुद किया, तो ये कोई बुरी बात है? यहां मैं आपको सिर्फ समझाना चाह रही हूं कि जो दीन आपको मुझे अपने इर्द गिर्द दिखता है उसमें और ये किताबों में पढ़े हुए दीन में फर्क नजर आ रहा है आपको? और जो नहीं बेचारे पढ़ते भोले भाले सीधे लोग, اللہ ان سب کے لیے راستے کھول دے. اعتقاد اور احکامات کی سادگی ختم ہو جاتی ہے, یہ بھی نوٹ کریں, جب ہوائی باتیں عام ہوتی ہیں نا تو دین کی سادی سادی باتیں نظر سے دور ہو جاتی ہیں, یعنی چھوٹی چھوٹی باتوں میں وہ ایمین میخ نکالنے لگ جاتے ہیں. اختلاف رائے کا حق قطعی طور پر چھین لیا جاتا ہے اور ایک طبقے کی اتھارٹی بے روک ٹوک نافذ ہو جاتی ہے. آج ہوئی ہوئی ہمارے دین پہ بھی, بس چپ تم نہیں بولنا, مولوی صاحب نے کہہ دیا اب تمہاری کوئی ضرورت نہیں. آپ مولوی صاحب سے دلیل مانگے کہتے نہیں یہ مولوی صاحب کی بےزتی ہوگی, یہ مولوی صاحب پہ ہمارا اعتبار نہ ہونا ہے. صحابہ تو فوراً دلیل مانگتے تھے, ایک دوسرے سے مانگتے تھے, تو آج میں اور آپ کیوں نہیں مانگ سکتے؟ حق, نیکی, شرافت اور تقویٰ کا نام و نشان مٹ جاتا ہے اور مذہبیت ایک فریب کارانہ بہروب کی صورت اختیار کر لیتی ہے. جب کبھی مذاہب میں بگاڑ پیدا ہوا ہے تو ہمیشہ وہ اسی نہج پر ہوا ہے. جاہلی عرب میں یہ بگاڑ بالکل اپنی انتہائی شکل پر پہنچا ہوا تھا. اسی بگاڑ پر قریش کی محنت گری اور مجاوری, یعنی جو بتوں کی خدمت کرتے تھے, اس کی ساری گدیاں قائم تھیں. یہ زرخیز گدیاں اپنی بقا کے لیے اس بات کی محتاج تھی کہ فاسد مذہبیت کے ڈھانچے کو جوں کا توں قائم رکھا جائے. بات صحیح ہے. دیکھیے اس کو آپ یوں سمجھیے, جیسے لوگ کہتے ہیں عورتیں قرآن پڑھتی ہیں نا تو ان کی زبان کھل جاتی ہے. یہ گھر آ کے ہم سے حق مانگتی ہیں, ہم سے پوچھتی ہیں میرا حق مہر کتنا تھا. اب یہ زبان کب کھلی؟ جب سورۃ نساء پڑھی. سمجھ آئیے آپ کو بات؟ یہ فرق ہے. جب لوگ کہتے ہیں کہ بولو نہیں, چپ چپ چپ, خاموش, تو جب کوئی چار بولیں گے تو وہ ان کو اچھا تو نہیں کہیں گے, ان کو برا کہیں گے. یہ نہیں چاہتے لوگ جن کا اپنا ایک ہولڈ ہوتا ہے. اور اس کے خلاف نہ تو کوئی صدا احتجاج و اختلاف اٹھنے دی جاتی اور نہ کسی دعوت تغیر و اصلاح کو برپا ہونے دیا جاتا, یعنی کوئی ایسی چیز کو اٹھنے ہی نہیں دیتے تھے جس سے چینج آئے. بس قریش اگر دعوت محمدی جیسی خطرناک روح کے خلاف تل ملا کر نہ اٹھ کھڑے ہوتے تو اور کیا کرتے؟ یعنی ساری بات کا خلاصہ کیا ہے کہ نبی صلی اللہ علیہ وسلم کے ذریعے سے جو پیغام آیا تھا وہ ان کے بنائے ہوئے نظام کے اوپر تنقید تھا اور ان کو مشکل میں ڈال رہا تھا, تو لہٰذا انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کے ہر معاملے پہ تنقید کی اور کوشش کیا کی تھی کہ وہ دب جائیں دب جائیں دب جائیں. اور یہ وہ چیزیں ہوتی ہیں جو کسی کو بھی پھر حق بات سننے کی دعوت نہیں دیتی. آج بھی یہی مسئلہ ہے. اور چینج کب آئی؟ جب اللہ کے نبی نے ساری مخالفتوں میں پھر بھی حق کو پیش کیا. آج بھی چینج کب آئے گی؟ اخلاق رکھیے محمدی صلی اللہ علیہ وسلم, اب تو آسان ہو گیا نا, اتنی ڈیٹیل سے پڑھ لیا ہے. عقیدہ رکھیے نبی صلی اللہ علیہ وسلم والا, یقین رکھیے اللہ پر وہ جو آپ کو تھا. آج بھی دنیا میں چینج آئے گا. لوگ آپ سے ڈرے ہوتے ہیں, آپ ان کے قریب جائیں, ان سے باتیں کریں, ان سے پیار کی بات کریں, ان کے دکھ سکھ میں ساتھ ہوں. آپ دیکھیں گے کہ انشاءاللہ تعالی ان ساری چیزوں کا وقت جلدی یا دیر سے جب بھی ہوگا آپ کو انشاءاللہ اس سے فائدہ ہوگا. اب ایک اور نظر قریش پہ اس دور میں کیا تھا. اور پھر حال یہ تھا کہ قریش کا کلچر نہایت فاسقانہ کلچر تھا, گناہوں میں ڈوبا ہوا کلچر تھا. شراب اور بدکاری, جوا اور سود خواری, عورتوں کی تحقیر و تذلیل اور بیٹیوں کا زندہ دفن کرنا, آزادوں کو غلام بنانا اور کمزوروں پر ظلم ڈھانا, یہ سب اس کلچر کے لازمی حصے تھے. یہ کلچر کئی سالوں, قرن کہتے ہیں صدیوں کو, یہ کلچر صدیوں کی راسخ شدہ یعنی خراب عادات بات یعنی بری عادات اور فخر آمیز قومی روایات بن جانے والی رسوم قبیحہ یعنی بری رسومات سے ترکیب پایا ہوا تھا. مرائے کربوں کا کلچر جو تھا وہ برائیوں پہ اور فخر پہ مبنی تھا اور بری بری رسومات کا مجموعہ تھا. قریش کے لیے آسان نہ تھا کہ وہ اپنے ہاتھوں بنائے ہوئے ساحنی تہذیبی کفس کو یعنی تالے کو توڑ کر ایک نئی فضا میں پرواز کرنے کے لیے تیار ہو جائیں. انہیں فوراً محسوس ہو گیا کہ دعوت محمد صلی اللہ علیہ وسلم ان کی عادات, ان کی خواہشات, ان کے فنون لطیفہ اور ان کے محبوب کلچر کی دشمن ہے. اس کو بھی ہائی لائٹ کریں. آج بھی جب آپ سچا دین لے کے آئیں گے نا, آپ کے اوپر اعتراضات ہوں گے کیونکہ آپ معاشرے سے مختلف ہوں گے. جو لوگوں کی عادات ہیں, جو ان کی خواہشیں ہیں, جو ان کا لائف سٹائل ہے, اس سے مختلف چیز آپ لے کر جائیں گے. چنانچہ وہ جذباتی ہیجان کے ساتھ اس کی دشمنی کے لیے اٹھ کھڑے ہوئے. در حقیقت یہی وجوہ اور اسباب ہمیشہ دعوت حق کے خلاف کسی بگڑے ہوئے معاشرے کے بڑے لوگوں اور مذہبی ٹھیکے داروں اور خواہش پرستوں کو متحدہ محاذ بنا کر اٹھ کھڑے کرنے پر مجبور کر دیتے ہیں. کیا تھا یہ سب کچھ؟ یعنی آپ کی نبوت جب ہوئی تھی تو اس وقت کے دینداروں کا مزاج. خلاصہ کرتی ہوں ساری بات کا جو بھی ہم نے پڑھی, اپنے لفظوں میں اس کو سمجھتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کی دعوت توحید جب اس معاشرے میں پھیلی تو وہاں کچھ لوگوں کا قبضہ تھا جو صدیوں کی روایات قائم کر کے کچھ نہ ہونے میں کچھ کر رہے تھے. ان کو پتا تھا کہ محمد صلی اللہ علیہ وسلم کی دعوت بے لاگ ہے, عوامی ہے, پبلک ہے, یعنی یہ چند لوگوں کے ہاتھ میں دین نہیں رہے گا, پھر سب کے ہاتھ میں ہوگا. دیکھیے مثلاً آپ کسی بھی چیز کو سمجھ کے اپنے لیے دیکھیے کہ کوئی چیز جو عام ہو جاتی ہے وہی لوگوں تک پہنچتی ہے نا, اور اگر آپ پروٹوکول میں دیواروں میں تالوں میں لگا کر چیزوں کو رکھ دیتے ہیں تو چند لوگ اس سے فائدہ اٹھائیں گے نا. میں سوچتی ہوں کہ میڈیا کا اور انٹرنیٹ کا بہت بڑا ہاتھ ہے اللہ کے حکم سے اسلام کو پھیلانے میں آج کے دور میں. بلیو کریں, ہر بندہ دین سیکھنے نہیں آتا, ہر بندہ اسلام سیکھنے نہیں آتا. ابھی نان مسلمز تک تو جا ہی رہا اسلام, لیکن جو چیز اسلام کے نام پہ تعلیم و تربیت کی صورت میں میڈیا سے عام ہوتی ہے وہ بھی سن لیتا ہے جس کے آنے کی ضرورت نہیں ہوتی. جیسے میں نے سنایا تھا نا کہ شادی کے موقع پہ درس ہو گیا, اب شادی میں جو لوگ آئے کوئی اچھی بات سن گئے نا تو عام ہوگی نا بات, اور اگر ادھر بلایا کسی کو جائے تو ہر ایک تو نہیں آتا نا. اسی طرح یاد رکھیے کہ ہر بندے کے ایمان میں وہ حرارت نہیں ہوتی کہ وہ چل کے آ سکے دین سیکھنے کے لیے, ہر بندہ وہ قربانیاں نہیں دے سکتا, مجبور ہوتا نہیں ہے. میں مان سکتی ہوں کہ میں مجبور ہوتا نہیں ہے, وہ خود کو مجبور سمجھتا. تو آج کے دور میں میڈیا, نیٹ, گھروں سے سننا اور یہ سارے ریسورسز ان لوگوں کے لیے ایک نعمت ہے. شاید کبھی پھر سن سن کے ان کو بھی تڑپ آ جائے تو وہ بھی آ جائے, لیکن اگر آپ صرف کہیں گے یہاں بیٹھ کے سننا ہے, آپ کو تو شروع میں ہمارا یہی سب کا ڈیسیزن تھا کہ ہم سیرت کورس کو نہیں لیں گے آن لائن پہ, یہ یہاں والوں کے لیے. لیکن جب ایک ویک پورے میں دیکھا کہ بہت سارے لوگ محروم ہو رہے ہیں, اور پھر متفقہ فیصلہ آیا سب کی رائے کے ساتھ یہی ہوا کہ جن کو نہیں آنا ان کو ویسے بھی نہیں آنا. میری نیت کہتی سب ادھر آئیں, اور یقین کریں میں آپ کو دل کی بات بتا دوں, آپ میں سے جو یہاں آ کر بیٹھ کر اس کو پورے دل سے لے رہے ہیں نا, ان کے لیے روح القرآن کے لیے کوئی مشکل نہیں رہے گی, سب آسان ہو جائیں گی. قربانی دیں گے تو ہوگا. ہم دنیا کے معاملوں میں کتنے کنسرنڈ ہیں, کتنے پکی ہیں. ہم کہتے ہیں دنیا والوں کو آپ ہمارے گھر آ کے ہمارے ٹیسٹ لے جاؤ, ہمارے گھر میں آؤ اور ہمارے نبضیں دیکھ جاؤ, ڈاکٹروں کو بلاتے ہیں گھروں میں, نیٹ سے دکھاتے ہیں, کسی کو کوئی میٹنگ کرنی ہے کسی بھی جگہ شہر میں کسی بڑے سے کہنا گھر میں بیٹھ کے کر لو. سنجیدگی نہیں ہے اور قدر نہیں ہے, اور ہم اس کی ویلیو نہیں پہچانتے. تھوڑا مل جاتا ہے لے لیتے ہیں, اس پہ بڑے خوش ہیں, ہمیں دین کا پورا لینا نہیں ہوتا. تو اللہ کے نبی صلی اللہ علیہ وسلم وہاں موجود ہیں اور لوگ نہیں لے پائے, اتنے اندھیرے کہ جہاں مذہبی اجارہ داری اور چند لوگوں نے مذہب پہ اپنا نام رکھا ہوا ہے کیسے چینج آئی. اور انشاءاللہ اس میں آپ کے میرے لیے بہت موٹیویشن ہوگی, اور ہم دعا کریں گے کہ اللہ ہمیں اس تاریک ماحول میں وہ چھوٹی چھوٹی چنگاریاں بنا دے کہ جو بعد میں روشنیاں کرنے کا ذریعہ بنے.